प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 3 दिन बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउनु सबैको साझा र ऐतिहासिक दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको समय आज मध्यराति 12 बजेबाट सकिँदै। सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी परिचालित भइसकेको निर्वाचन आयोगद्वारा जानकारी। र मध्यपूर्व क्षेत्रको तनावमा संयम अपनाउन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए को आग्रह।
सही उम्मेदवार रोजौ
सही तरिका अपनाउ मत नहो सही बदन योग्य उम्मेदवारले जित्दै देश बने आधा
घेरा भित्र एक पटक मात्र छाप हानौ लतपतेला मासी पट्याउने विधि नि जानौ।
निर्वाचन आयोग नेपाल।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचनले विकास, समृद्धि र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ़ने युगीन आवश्यकता भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्रै नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताउनुभयो। उहाँले निर्वाचनलाई सफल बनाउनु सबैको साझा र ऐतिहासिक दायित्व भएको बताउनुभयो। यसैगरी उपराष्ट्रपति रामसाय प्रसाद यादवले निर्वाचनका अवसरमा दिनुभएको सन्देशमा आसन्न निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति यादवले निर्धक्क भएर कसैको प्रभाव र दबावमा नपरी आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सबै मतदातामा आग्रह गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढ़ाउन निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आग्रह गर्नुभएको छ। राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सबैको प्रयास र सहयोगबाट मुलुकमा निर्वाचनको वातावरण बनेको र अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको बताउनुभयो।
हाम्रो देश फेरि इतिहासको महत्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन 21 गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौ। मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईँहरू सबैलाई सम्झना नै छ जेन्जी आन्दोलन पछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सड़कमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्यलमा थियो। त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो। आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौं। यो उपलब्धि तपाईँ हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।
प्रधानमन्त्री कार्कीले फागुन 21 गते बिहिबारका दिन हुने निर्वाचनमा अरू काम छाडेर भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न सबैलाई अपील गर्नुभयो।
फागुन 21 गते बिहिबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नु हुन म हार्दिक अपील गर्दछु। दोस्रो कुरा, निर्वाचनको यस संघारमा म सबैलाई शान्ति र अमन चयन कायम राख्न अनुरोध गर्दछु। म चुनावी मैदानमा रहनुभएका सबै राजनैतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरूलाई उम्मेद्वारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो। साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यस अघिको बाँकी समयमा संयमित ढंगले एक अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार प्रसार गर्न म सबै राजनैतिक दल उम्मेद्वार तथा समर्थकहरूलाई आग्रह गर्दछु।
प्रधानमन्त्री कार्कीले भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई यो आफ्नो र आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय भएको बताउनुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्नुहुँदै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएकाले त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सहजीकरणका लागि नियोगहरूलाई सक्रिय बनाइएको बताउनुभयो।
इरान वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ। विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा निहालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो। त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ। हामी हरदम तपाईँहरूको साथमा छौं। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।
निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। निर्वाचनका लागि आवश्यक सुरक्षाको व्यवस्था गरी मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहित सबै जिल्लामा कर्मचारी परिचालित भइसकेको आयोगले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय गरी तयारी भइसकेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा खटिने कर्मचारी छनौट, मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरणको कार्यक्रम सम्पन्न गरी उनीहरूलाई मतदान स्थलमा खटाउने सम्मको काम पनि सकिएको छ। निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएर सहजीकरण र समन्वयात्मक काम गरिरहेको बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी।
सबै मतदान केन्द्रमा मतदान अधिकृत सहायक मतदान अधिकृत कर्मचारीहरू खटिसक्ने अवस्था छ। मतदाता शिक्षाका स्वयंसेवकहरूले पनि अलमोस्ट आफ्नो काम सकिसकेका छन्। निर्वाचन आयोगले आचार संहिताको अनुगमनदेखि लिएर जिल्ला जिल्लामा आवश्यक अनुसार सहजीकरण काम गरिरहेको छ। अहिले हामी 21 गतेको लागि सवारी पासको व्यवस्थापनको लागि, सुरक्षाको पट्टाभुटीको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने लगायतका कामहरू अब हामी अन्तिममा समन्वयात्मक र सहजीकरणको काममा जुटेका छौं।
बदरमत घटाउने र सदरमतको संख्या बढाउने उद्देश्यले निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ। निर्वाचनका लागि राजनीतिक दलहरूलाई प्रचार प्रसारको लागि तोकिएको समयावधि निर्वाचन हुनुभन्दा 48 घण्टा अघि 18 गते सोमबार राति 12 बजेबाट सकिने र निर्वाचन प्रचार प्रसार निषेध अवधिमा सम्पूर्ण प्रचार प्रसारका कार्यक्रम बन्द हुने आयोगले जनाएको छ। निर्वाचनमा कुनै डर त्रास र भयमा नपरी स्वच्छ र स्वतन्त्र रूपमा मतदानमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ। सहायक प्रवक्ता
यो निर्वाचनमा कुनै हितकिचाह कुनै भयमा नबसिकन स्वच्छ र स्वतन्त्र हिसाबले आफ्नो मतदानको प्रयोग गर्नुहुनेछ र आफूले चाहेको कुशल र इमान्दार जनप्रतिनिधि छान्नुहुनेछ भन्ने कुरामा विश्वास छ। त्यति मात्रै होइन, मतदाताहरूले मतदान केन्द्रमा जाँदाखेरि सकेसम्म भिडभाड नहुने बेलामा र आफूले बोक्नुपर्ने कागजातहरू मतदाता परिचय पत्र छ भने मतदाता परिचय पत्र, छैन भने नागरिकताको प्रमाण पत्रको ओरिजिनल कपी, ड्राइभिङ लाइसेन्स, त्यस्तै राष्ट्रिय परिचय पत्र अथवा जग्गाधनी प्रमाण पूर्जा लगायत छ किसिमका कागजातहरू हामी तोकेका छौँ। ती सबै मध्येमा कुनै एउटा कागजातको ओरिजिनल कपी लिएर यहाँहरू जानुहुनेछ र लामबद्ध लागेर मतदान गर्ने र कुशल उम्मेद्वार छान्ने कुरामा सबै मतदाताहरू विवेकशील निर्णय गर्नु हुनेछ भन्ने हाम्रो विश्वास छ र आग्रह पनि त्यही छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ 2,08,30,000 र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि 2,03,23,000 मतपत्र छपाई गरिएको छ। फागुन 20 गतेसम्म 18 वर्ष पूरा हुने मतदाताको संख्या 1,89,03,699 रहेको छ, जसमध्ये पुरूष 96,63,358, महिला 92,40,131 र अन्यमा 200 जना मतदाता रहेका छन्। मतदानका लागि देशैभर 23,112 मतदान केन्द्र निर्धारण गरिएको छ। यस्तै 1,86,074 अस्थायी मतदाताका लागि 143 अस्थायी मतदान केन्द्र पनि निर्धारण गरिएको आयोगले जनाएको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
कैलालीमा पनि निर्वाचनको तयारी लगभग पूरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढ़ीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिले सम्पूर्ण जनशक्ति निर्वाचनको प्राविधिक तथा व्यवस्थापकीय कार्यमा केन्द्रित गरिएको छ। निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका सहित 51 प्रकारका निर्वाचन सामग्री 5 वटै निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकिएको छ। यति बेला सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारी खटन पटनको काम भइरहेको छ। कैलालीमा निर्वाचनका लागि मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी र स्वयं सेवक गरी करिब 4,500 कर्मचारी खटिने छन्। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट:
अहिले हामीले 51 प्रकारको सामग्रीहरू सबै निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको कुरा अनुरोध गर्न चाहन्छु। यस्तै किसिमले अब सबै मतदान अधिकृतज्यूहरू आफ्नो मतदान केन्द्रमा पुगिसक्नुहुन्छ र फागुन 21 गतेको तयारी हामीले सम्पूर्ण गरिसकेका छौँ।
5 वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा 237 मतदान स्थल र 641 मतदान केन्द्र रहेका छन्। 2 वटा पालिका पहाड़ी क्षेत्र र 11 वटा पालिका तराईमा पर्ने कैलालीमा 129 मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन सुरक्षाका लागि जिल्लाभर करिब 8,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मतदान स्थलको सुरक्षा संवेदनशीलता हेरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताउनुहुन्छ।
अति संवेदनशील समयमा टोलीहरू चाहिएको छ, अति संवेदनशीलमा पर्ने सुरक्षाबाट पनि सहयोग भइरहेछ, केन्द्र पनि भइरहेछ। त्यो अनुसार एउटा नम्स हुन्छ, त्यो नम्सको अनुसार सुरक्षा योजना व्यवस्था भएको छ।
यसैबीच निर्वाचनलाई लक्षित गरी कैलालीमा फागुन 18 गते रातिदेखि फागुन 21 गते रातिसम्म नेपाल भारत सिमानाका बन्द रहने स्थानीय प्रशासनले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
निर्वाचनको प्रचार प्रसार निषेध अवधि आज राति 12 बजेदेखि शुरू हुँदैछ। मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचार प्रसार निषेध अवधि अर्थात मौन अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा कुनै सार्वजनिक प्रचार प्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश सम्प्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ। मतदान हुने दिनको 48 घण्टा अघि मतदान स्थलको 300 मिटर वरिपरि राखिएका राजनैतिक दल वा उम्मेद्वारका प्रचार प्रसार सामग्री हटाउनु पर्नेछ। त्यस्तै सामाजिक सञ्जाल, अनलाइन छापा वा अन्य कुनै पनि माध्यमबाट राजनैतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउन निषेध गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा संयन्त्र र सरकारवाला निकायबीच समन्वय भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने बताउनु भएको छ। निर्वाचन सुरक्षाका विषयमा आयोग पदाधिकारी र गृहमन्त्री अर्याल बीच आज भएको छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन प्रचार प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभयो। त्यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचार संहिताको पालना गराउन र सूक्ष्म रूपमा अनुगमन हुने जानकारी गराउनुभयो। उहाँले आचार संहिताको पालनालाई प्राथमिकतामा राखिएको र उल्लंघनकर्तालाई कानून अनुसार कार्यवाही हुने बताउनुभयो। उल्लास र उमंगको संचार गर्ने पर्व फागु अर्थात होली आज पहाड़ी र हिमाली क्षेत्रमा परम्परागत रूपमा रंग र अबीर खेली मनाइएको छ। तराईमा भने भोलि मनाइँदैछ। होली पर्वका अवसरमा सरकारले आज हिमाली र पहाड़ी क्षेत्रमा सार्वजनिक विदा दिएको छ भने तराईका जिल्लामा भोलि सार्वजनिक विदा दिइएको छ। रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। आज अपराह भएको दुर्घटनामा नेपाल प्रहरीका असही आरपी यादव र मतदान अधिकृत डोर प्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिमिलसिन्हाले जानकारी दिनुभयो। रामेछाप नगरपालिका दुई स्थित वडा कार्यालय नजिकैको स्वामी डाँडा भीरबाट गाड़ी खसेको थियो। संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नम्बर 7 बोरलाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ। अबुधाबी स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार 29 वर्षीय दिवेश श्रेष्ठको हिजो मृत्यु भएको हो। अबुधाबी स्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा उहाँको निधन भएको अबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएले इरानमा अमेरिका इजरायल आक्रमण र त्यसपछिका जवाफी क्षेपियास्त्र प्रहारले मध्यपूर्वको सुरक्षा अवस्था अस्थिर बन्दै गएकाले अत्याधिक संयम अपनाउन आग्रह गरेको छ। भियना स्थित आईएईए मुख्यालयमा रूसको अनुरोधमा बोलाइएको असाधारण बैठकलाई सम्बोधन गर्दै आईएईएका महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई अत्याधिक संयम अपनाउन कड़ा आग्रह गर्नुभएको हो। महानिर्देशक ग्रोसीले हालसम्म इरानका कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा आक्रमण भएको संकेत एजेन्सीलाई प्राप्त नभएको जानकारी दिनुभयो। क्षेत्रीय सैन्य गतिविधि चर्कदै जाँदा आणविक ऊर्जा संयन्त्र अनुसन्धान रियाक्टर र इन्धन भण्डारण स्थलहरू जोखिममा पर्न सक्ने महानिर्देशक ग्रोसीले बताउनुभयो। यसअघि जेनेभामा ओमानको मध्यस्थतामा इरान र अमेरिका बीच भएको दुई चरणको वार्तामा ग्रोसी सहभागी हुनुभएको थियो। अमेरिका र इजरायल सहितका पश्चिमी देशहरूले इरानले आणविक हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन्। तेहरानले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्रै रहेको दावी दोहोर्याएको छ। चीनले मध्यपूर्वमा द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्न आह्वान गरेको छ। हाल इजरायल र अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन् भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरूसम्म फैलिएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलनमा द्वन्द्व अन्त्यका लागि सैन्य कार्यवाही रोकेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्नुभयो। भारत र क्यानाडाले सन् 2030 द्विपक्षीय व्यापार 50 अर्ब अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई अर्को स्तरमा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावनाहरू खुला गर्ने प्राथमिकता तय गरिएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीति सम्बन्धमा अर्थ मन्त्रालयले सुझाव माग गरेको छ। बजेट तर्जुमाघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन, समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव संकलन गर्ने उद्देश्यले अर्थ मन्त्रालयले गठन गरेको राजस्व परामर्श समितिले त्यस्तो सुझाव माग गरेको हो। अर्थ मन्त्रालयले राजस्व सचिवको संयोजकत्वमा गठित समितिलाई आगामी 34 गते भित्र सुझाव दिइसक्न भनेको छ। त्यस्तो सुझाव अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा कार्यालय मार्फत दिन सकिने समितिले उल्लेख गरेको छ। राजस्व परामर्श समितिलाई आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई कमर्समा लाग्ने कर तथा आर्थिक ऐन बमोजिमका अन्य आन्तरिक कर सम्बन्धी नीतिगत तथा कानूनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको छ। लगानीकर्ताको डाटा र कारोबारको सुरक्षालाई थप मजबुत बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर कम्पनीहरूका लागि नयाँ निर्देशिका जारी गरेको छ। नेपालको शेयर बजार पूर्ण रूपमा प्रविधिमा आधारित भइसकेको अवस्थामा कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन ब्रोकर कम्पनीहरूलाई त्यस्तो निर्देशन दिँदै त्यसको कार्यान्वयनमा स्टकले जोड़ दिएको छ। नेपाल स्टक एक्सचेन्जले हालै आफ्ना सदस्य दलाल कम्पनीहरूका लागि आईटी अडिट गाइडलाइन्स 2026 जारी गर्दै सूचना प्रविधिको अनिवार्य लेखा परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। निर्देशिकाले शेयर ब्रोकर कम्पनीहरूले प्रयोग गर्ने हरेक प्रविधिको सुरक्षा र कार्यक्षमतालाई परीक्षणको दायरामा ल्याएको छ। त्यस अन्तर्गत ब्रोकरहरूले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम, ब्याक अफिस सिस्टम, ग्राहकको डाटा म्यानेजमेन्ट सिस्टम, नेटवर्क पूर्वाधार, सर्भर डाटाबेस र स्टोरेज सिस्टम समेतको सूक्ष्म परीक्षण गरिने भएको छ। नेपाल आयल निगमले मध्य पूर्वमा सिर्जित समस्याले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा तत्काल कुनै समस्या नपर्ने बताएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नभएको र उपभोक्ता अनावश्यक आयात दिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। प्रवक्ता ठाकुरले निगमको पाइपलाइन 24 घण्टा चलिरहेको र आपूर्ति समेत निरन्तर भइरहेको अवस्थामा हाल उपभोक्ता आतिनु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। मध्य पूर्वमा हालै बढेको तनावले नेपालमा इन्धन आपूर्तिमा असर पर्ने हो कि भन्ने आशंका, लगातार परेको विधाले पेट्रोलियम पदार्थको अभाव हुने हो कि भनेर काठमाडौँ उपत्यकाका केही पेट्रोल पम्पमा पेट्रोल र डिजल भर्नेको सामान्य भिडभाड भए पनि निगमले विधाका दिनमा पनि इन्धन डिपोहरू खुल्ला राखेर इन्धनको आपूर्तिको व्यवस्था गरेको पनि निगमले जनाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक विधाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। निर्देशन मार्फत राष्ट्र बैंकले होली पर्व र प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अर्थात फागुन 21 गते बिहिबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो। राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुन प्रति तोला 3,20,500 रुपियाँमा कारोबार भएकोमा सोमबार बढेर 3,26,100 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य पनि बढेर 6,020 रुपियाँमा किनबेच भएको छ।
खेलकुद आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। साविक विजेता भारत आईसीसी T20 विश्वकप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। कोलकाता स्थित इडेन गार्डन्स मैदानमा आइतबार राति भएको खेलमा भारतले वेस्ट इण्डिजलाई 5 विकेटले हरायो। यस नतिजासँगै विश्वकपको सेमी फाइनल समीकरण पूरा भएको छ। यसअघि इंग्ल्याण्ड, दक्षिण अफ्रिका र न्यूजील्याण्डले सेमी फाइनलमा स्थान बनाइसकेका छन्। अब सेमी फाइनलमा भारतले इंग्ल्याण्ड र दक्षिण अफ्रिकाले न्यूजील्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। जितका लागि 196 रनको लक्ष्य पछ्याएको भारतले 19.2 ओभरमा 5 विकेटको क्षतिमा 199 रन जोड्दै लक्ष्य पूरा गरेको हो। भारतका लागि सन्जु सामसनले उत्कृष्ट ब्याटिङ गरेका थिए। अभिजित 97 रनको अर्धशतकीय इनिङ्स खेलेका सामसनले 50 बलमा 12 चौका र 4 छक्का हानेका थिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 195 रन बनाएको थियो। वेस्ट इण्डिजका लागि रस्टन चेजले सर्वाधिक 40 रन बनाएका थिए। दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुल्ला क्रस कन्ट्री देवकोट दर्शन दौड़ प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन 29 गते सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। ऐतिहासिक तथा पौराणिक महत्व बोकेको वडा नम्बर 9 स्थित भद्राक्षी देवी मन्दिर देवीकोट को राष्ट्रव्यापी प्रचार प्रसार तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँडो रहनेछ। कोशी प्रदेशको पहाड़ी र हिमाली भूभाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 23.1 डिग्री सेल्सियस, न्यूनतम 9.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउनु सबैको साझा र ऐतिहासिक दायित्व भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राजनैतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई प्रधानमन्त्री सुशीला कार्कीको आग्रह। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको समय आज मध्यराती 12 बजेबाट सकिँदै मध्यरातीबाट मौन अवधि शुरू। सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी परिचालित भइसकेको निर्वाचन आयोगद्वारा जानकारी। र मध्यपूर्व क्षेत्रको तनावमा संयम अपनाउन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए को आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।